को मार्ग,
मुक्ति को मार्ग ये सुन, बाबे की बासना लय, सत्यार जीवन होने ने हूँ, स्वर्ग मजाना लय, स्वर्ग मजाना लय, स्वर्ग मजाना लय।
मुक्ति को मार्ग नेपाली कार्यक्रम सुन्नको निम्ति हामी तपाईहरू सबैलाई स्वागत गर्छौं। ज्यू यस नै हुनुहुन्छ साँचो मुक्तिको मार्ग, जुन मार्ग हिँड्नाले हामीहरू स्वर्गमा प्रवेश गर्न सक्दछौं। यदि तपाईले यसलाई ग्रहण गर्नुभयो भने उहाँले तपाईलाई र तपाईको पाप र अपराधहरूबाट मुक्ति दिनुहुनेछ र तपाईले उहाँबाट अनन्त शान्ति र जीवन प्राप्त गर्नुहुनेछ।
मुक्ति छ केवल येशुमा, त्यो जीवन प्रभुलाई, मुक्ति छ केवल येशुमा, त्यो जीवन प्रभुलाई, विश्वास गरेर ग्रहण गरी पाछामा पाऊ।
आजको वचन सुन्न अघि हामीहरू एउटा गीत सुनौ।
प्रिय मित्र, ख्रिस्ट येशूको मधुर नाममा मेरो ख्रिस्टीय नमस्कार। मित्र, तपाईँहरूको हाल खबर कस्तो छ? विश्वास र आशा छ तपाईँहरू प्रभुमा आनन्दित जीवनयापन गरिरहनु भएको छ। यहाँ हामी तपाईँहरू प्रत्येकको निम्ति प्रार्थना गर्दछौँ र आउने दिनहरूमा पनि एवं क्रमले प्रार्थना गरिरहनेछौँ। हुन्छ मित्र, सधैँ चाहिँ आज पनि परमेश्वरको वचन अध्ययनलाई प्रार्थनासहित आरम्भ गरौँ होला। आउनुहोस्, मसँगै आँखा बन्द गरेर शिर झुकाउनुहोस्। हामीलाई यो सुन्दर बिहानी पख र सुन्दर वचन दिनुभएको निम्ति धन्यवाद, स्तुति सहित उहाँको समीपमा जाउँ ताकि हामी उहाँबाट आशिष प्राप्त गर्न सकौँ। जीवित अनि सामर्थ्य परमेश्वर पिता, यो सुन्दर बिहानीको समय हामीलाई प्रदान गरिदिनु भएको निम्ति धन्यवाद दिन्छौँ। हामी तपाईँको स्तुति प्रशंसा गर्दछौँ किनकि प्रभु तपाईँ यो सबै आदर मान महिमा स्तुति र प्रशंसाको योग्य परमेश्वर हुनुहुन्छ। प्रभु, हामी तपाईँको स्तुति प्रशंसा तपाईँलाई चढाउँछौँ, ग्रहण गर्नुहोस्। साथै यो घमाइलो सङ्गति तपाईँका यी जनहरूसँग यस रीतिले गर्न अवसर दिनुभएको निम्ति म तपाईँलाई धन्यवाद दिन्छु। प्रभु, यदि हामी आज प्रभुमा नभएको भएदेखि सायद यो घमाइलो आत्मिक सङ्गति हुन सक्दैन थियो होला, तर तपाईँले आफ्नो सामर्थ्य हातमा सुरक्षित राख्नुभयो, हरेक बिमार घटनाहरूबाट बचाउनुभयो र यो बिहानी पख यस रीतिले सङ्गति गर्न अवसर दिनुभयो, यसको निम्ति म तपाईँलाई धन्यवाद दिन्छु। प्रभुजी, जब हामी तपाईँको चरणमा वचन अध्ययन गर्नको निम्ति केही समय बिताउँछौँ, प्रभु तपाईँ नै हाम्रो गुरु हुनुहोस्। हामीलाई आफ्नो वचनको भेद खुलाइदिनुहोस् ताकि हाम्रो आत्मिक आँखा खुला भएर तपाईँ परमेश्वरको वचनको रहस्य बुझ्न सकेर तपाईँको महिमा गर्न सकौँ। उही समयमा यी प्रत्येक प्रियहरूलाई तपाईँको हातमा राखिदिन्छु, उनीहरूलाई आशिष दिनुहोस्। यदि कुनै समस्याहरूको कारणले निराशमा छन् भने, दुःखमा छन् भने प्रभु यी सब समस्याहरूबाट मुक्त गर्नुहोस्। यदि बिरामी अवस्थामा परेका छन् भने तपाईँ आफ्नो सामर्थ्य हातले छोइकन चङ्गाई प्रदान गर्नुहोस्। यो सबै प्रार्थना तपाईँको पुत्र प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, तपाईँहरूलाई थाहै होला आज हामी के को विषयमा अध्ययन गर्न गइरहेका छौँ भन्ने बारेमा। मैले अघिल्लै दिनमा भनिसकेको थिएँ कि आज हामी देख्नेछौँ बाइबल अध्ययनको निम्ति हामीलाई चाहिने केही विशेष निर्देशनहरू, नियमहरू, गाइडलाइनहरू। हामी केही दिन पछिबाट निरन्तर 5 वर्षसम्म बाइबल अध्ययन उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म गर्नेछौँ। त्यसकारण पवित्र शास्त्रको अध्ययन गर्नुभन्दा पहिले मलाई लाग्यो हामीलाई केही विशेष निर्देशन वा नियमको थाहा पाउन असल हुनेछ, जुनले हामीलाई वचन अध्ययनमा प्रशस्त सहायता दिनेछ। भजन सङ्ग्रह 119 अध्यायको 18 पदमा भजनकार परमेश्वरसँग विन्ती गर्छन्, मेरा आँखा खोलिदिनुहोस् र म तपाईँको व्यवस्थाबाट उदयका कुरा देख्न सकौँ। मैले पहिले नै भनिसकेको छु कि त्यहाँ केही नियम र निर्देशनहरू छन् जुन परमेश्वरको वचन अध्ययन गर्दा पछ्याउनु पर्छ। म तपाईँहरूलाई ग्यारेन्टी दिन्छु कि यदि यी निर्देशन र नियमहरू तपाईँहरू पछ्याउनु भए आशिष तपाईँको हृदयमा र जीवनमा निश्चय नै आउनेछ, अनि निश्चय नै शास्त्रको अध्ययनमा यी निर्देशनहरू हुनुपर्छ। औषधिको बोतल, चाहे त्यो कति साधारण किन नहोस्, यससँग कसरी यो प्रयोग गर्ने भन्ने कुराहरूका निर्देशन दिएको हुन्छ। यदि तपाईँले दोकानमा किन्नुहुने कुनै सर जाममा पनि लेखेको हुन्छ कि कसरी त्यसलाई प्रयोग गर्ने। यदि यो विश्वको संसारको सामानहरूको प्रयोगका लागि आवश्यक छ भने सबभन्दा धेरै महत्वपूर्ण परमेश्वरको वचनसँग निश्चय नै यसको अध्ययन गर्न निर्देशन र नियमहरू हुनुपर्छ। म सातवटा साधारण तर आधारभूत प्रारम्भिक कदमहरू उल्लेख गर्न चाहन्छु जुनले परमेश्वरको वचनको अध्ययनको लागि गाइड गर्नेछ। ती हुन्, पहिलो हो प्रार्थना सहित आरम्भ गर्नुपर्छ, दोस्रो हो बाइबल पढ्नु पर्छ, तेस्रो बाइबल अध्ययन गर्नुपर्छ, अनि चौथो बाइबल मनन गर्नुपर्छ, पाँचौँ बाइबलमा अरूले लेखेको कुरालाई पढ्नुपर्छ। मतलब बाइबल आधारमा अरूले लेखेको पुस्तकहरूलाई पढ्नुपर्छ। अनि छैठौँ हो बाइबलको कुरालाई आज्ञा पालन गर्नुपर्छ। अनि सातौँ हो अरूलाई यो कुरा बताउनुपर्छ। मित्र, बाइबल अध्ययनको निम्ति पछ्याउनु पर्ने यी प्राथमिक र आधारभूत नियमहरू हुन्। कसैले यसो पनि भनेका थिए, बाइबललाई आफ्नो दिमागमा जान, आफ्नो हृदयमा सजाएर राख, आफ्नो जीवनमा देखाऊ र संसारमा यसलाई छर। मित्र, बाइबल अध्ययनको निम्ति आवश्यक यी सात प्रारम्भिक र आधारभूत निर्देशनहरू मध्ये आज हामी खालि पहिलो कुरा मात्र देख्नेछौँ, बाँकी अन्य दिनहरूमा देख्नेछौँ। आज देख्नेछौँ प्रार्थना सहित वचन अध्ययन गर्न आरम्भ गर्नुपर्छ, यो पहिलो कदम हो। प्रार्थना सहित वचन अध्ययन गर्न आरम्भ गर्नुपर्छ। हामीले उद्बोधनको विषयसँग व्यवहार गर्दा हामीले देख्यौँ कि बाइबल अन्य पुस्तकहरूभन्दा बिल्कुलै अलग छ र अनि त्यसमा केवल पवित्र आत्माले मात्र त्यसको बुझ्न हाम्रो मन र दिमागहरू खोलिदिनु सक्नुहुन्छ। तपाईँ दर्शनशास्त्रको पुस्तक उठाउनुहोस्, यदि यो मानिसले लेखे र मानिसले यसको बुझ्न सक्छ, अनि यही कुरा अन्य कुनै विषय वा उच्च गणित पुस्तकहरूमा पनि सत्य छ। त्यहाँ कुनै पनि समय र कुनै मानिसले लेखेको त्यस्तो पुस्तक छैन जुन अन्य मानिसहरूले बुझ्न सक्दैन। तर बाइबल चाहिँ बिल्कुलै भिन्नै छ। बाइबल कति पनि बुझ्न सकिँदैन जबसम्म पवित्र आत्मा शिक्षक र गुरु तपाईँ र मेरो निम्ति बन्नुहुन्न, अनि उहाँ हामीलाई सिकाउन चाहनुहुन्छ। यही तथ्यको प्रसङ्गमा हाम्रा प्रभु येशूले युहन्ना 16:13 भन्नुभयो, उहाँले मतलब पवित्र आत्माले सबै सत्यमा तिमीहरूलाई बाटो देखाउनुहुनेछ। जब हामी परमेश्वरको वचन खोल्छौँ, हामीलाई भजनकारको प्रार्थनासँगै यही प्रार्थना गर्दै आरम्भ गर्नुपर्छ। भजन 119:18 भजनकार यसरी प्रार्थना गर्छन्, मेरो आँखा खोलिदिनुहोस् र म तपाईँको व्यवस्थाबाट उदेकका कुरा सिक्न सकौँ। जब भजनकारले यो भजन लेखे, तिनको मनमा मूसाको व्यवस्था थियो, तर त्यो 66 बाइबलको पुस्तकमा समावेश गरेर यसरी प्रार्थना गरौँ, तपाईँ मेरो आँखा खोलिदिनुहोस् र म तपाईँको व्यवस्थाबाट उदेकका कुरा सिक्न सकौँ। जब एफिसियनहरूको लागि प्रेरित पाउल प्रार्थना गरिरहेका थिए, तिनले उनीहरूका स्वास्थ्यको बारेमा प्रार्थना गरेनन्, यद्यपि उसले अन्य समयमा यसको बारेमा प्रार्थना गरे। अनि उसले यो पनि प्रार्थना गरेनन् कि तिनीहरू धनी हुन्। अनि मलाई थाहा छैन कि उसले यो प्रार्थना गरे, तर पाउलको यी एफिसियन विश्वासीहरूको लागि पहिलो प्रार्थना उसको सानो पत्रमा रेकर्ड गरिएको छ। एफिसी 1:15-16 पदमा भनिएको छ, यसै कारणले तिमीहरूमा प्रभु येशु प्रतिको विश्वास र सबै पवित्र जनहरूप्रति तिमीहरूले देखाएको प्रेमको विषयमा सुनेर तिमीहरूको निम्ति धन्यवाद दिन र मेरो प्रार्थनामा तिमीहरूलाई सम्झन म पनि थामिन। अहिले पाउलले के को लागि प्रार्थना गरे? यो यहाँ छ एफिसी 1:17-18 पदमा, हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर महिमाका पिताले उहाँलाई चिन्हको निम्ति तिमीहरूलाई ज्ञान र प्रकाशको आत्मा दिउन्, तिमीहरूको हृदयका आँखा झहकिलो भएर उहाँको बोलावटको आशा के हो र पवित्र जनहरूमा उहाँको अधिकारको महिमाको सम्पत्ति के हो भनेर तिमीहरूले जान्न सक। देख्नुभयो त पाउलको प्रार्थना यो छ कि उहाँको ज्ञान र प्रकाशको चिन्ने र बुझ्ने बुद्धि र समझ तिनीहरूले पाउन सकुन्। यसको मतलब तिनीहरूले परमेश्वरको वचन जान्न सकुन् र तिनीहरूका समझका आँखाहरू चहकिलो हुन सकोस्, साथै तिनीहरूले ख्रिस्टमा आफ्नो बोलावटको आशाको केही जान्न सकुन्। यही नै प्रेरित पाउलको प्रार्थना हो। यदि कोही मलाई प्रार्थनामा याद गर्छ भने म पनि यही नै तिनीहरूबाट प्रार्थनाको आशा गर्छु। मेरो आँखा, आत्मिक आँखा खोलिन सकुन्। म विश्वास गर्छु कि आज तपाईँ र म वा मेरो निम्ति सबभन्दा महत्वपूर्ण कुरा चाहिँ उहाँको इच्छालाई जान्नु हो, अनि परमेश्वरको इच्छा परमेश्वरको वचन हो। तपाईँ र म परमेश्वरको वचन बुझ्न सक्दैनौँ जबसम्म परमेश्वरको आत्मा हाम्रो गुरु वा शिक्षक बन्नुहुन्न। त्यही नै पाउलले पहिलो कोरिन्थीमा लेखे, 1 कोरिन्थी 2:12-14 पदमा, तर परमेश्वरबाट हामीलाई सित्तैमा दिनुभएको कुरा जानौँ भनेर हामीले संसारको आत्मा होइन तर परमेश्वरबाटका आत्मा पाएका छौँ, औ जे कुरा पनि बोल्छौँ ती मानिसको ज्ञानले सिकाएका कुराहरूमा होइन तर आत्माले सिकाउनु भएका कुराहरूमा, आत्मिक कुरा आत्मिकैसँग तुलना गरेर बोल्दछौँ। अब शारीरिक मानिसले परमेश्वरका आत्माका कुरा ग्रहण गर्दैन किनकि ती त्यसको निम्ति मूर्खता हुन्छन् र त्यसले ती बुझ्न सक्दैन किनकि ती आत्मिक रीतिले जाँचेका हुन्छन्। मित्र, आज धेरै मानिसले बाइबलबाट केही कुरा पनि नपाएको साधारण कारण यही छ कि तिनीहरू परमेश्वरको आत्मालाई सिकाउनलाई अनुमति दिँदैनन्। तपाईँलाई थाहा छ परमेश्वरको वचन अन्य पुस्तकहरूभन्दा बिल्कुलै बेग्लै छ किनभने शारीरिक मानिसले यी कुराहरू प्राप्त गर्न सक्दैन, तिनीहरूको निम्ति यी कुरा मूर्खता हुन्छन्। परमेश्वरले हामीलाई आत्मा दिनुभएको छ ताकि हामीलाई सित्तैमा दिइएको त्यो महान कुरालाई जान्न सकौँ। उहाँ मात्र हाम्रो शिक्षक हुनुहुन्छ, उहाँले मात्र परमेश्वरको वचनलाई लिनु भएर हामीका जीवित र वास्तविक बनाइदिनुहुन्छ। परमेश्वर आफ्नो लिखित शब्दहरूबाट हामीसँग विचार संसार गर्न चाहनुहुन्छ, तर यो अलौकिक पुस्तक हो अनि यसले स्वाभाविक योजनामा हामीसँग विचार संचार गर्दैन। कारण यो छ कि केवल परमेश्वरको आत्माले ख्रीष्टको कुरा लिनुहुन्छ र हामीलाई प्रकट गरिदिनुहुन्छ। यो शास्त्रको अति नै चाखलाग्दो यो पदको टिपोट गर्नुहोस्, 1 कोरिन्थी 2:11 पदमा यहाँ पाउल भन्छन्, किनकि आफैमा भएको आत्माले बाहेक मानिसहरूमध्ये कसले मानिसका कुराहरू जान्दछ र त्यसरी नै परमेश्वरका कुराहरू परमेश्वरका आत्माले बाहेक अरू कसैले जान्दैन। यो पदले हामीलाई स्पष्ट यही शिक्षा दिन्छ कि हाम्रो शिक्षक हुन, गुरु हुन परमेश्वरको आत्माको नित्यन्त आवश्यक छ। तपाईँ र म आपसमा बुझ्न सक्छौँ, तर हामी परमेश्वरलाई बुझ्न सक्दैनौँ। जबसम्म उहाँले आफैलाई हामी कहाँ प्रकट गर्नुहुन्न, त्यही कारण परमेश्वरको आत्माले हामीलाई सिकाउँछ। आत्मिकसँग आत्मिकी कुराहरू तुलना गर्नु भएर एक फ्रेन्चको रेनान भन्ने आलोचकले परमेश्वरको वचनमा आक्रमण गरे, तापनि तिनले येशूको सुन्दर जीवनी लेखे। तिनको पुस्तक दुई भागमा बाँडिएका छन्, एउटा चाहिँ ऐतिहासिक खण्ड, दोस्रो चाहिँ ख्रिस्टको जीवनको व्याख्या। जहाँसम्म पहिलो खण्डको सम्बन्धमा, त्यहाँ तिनले लेखे जस्तो पुस्तक सम्भवत कोही पनि व्यक्तिले लेखेको छैन ख्रिस्टको जीवन बारेमा। तर यसको अर्थ खुलाइ सकारात्मक पक्षमा चाहिँ अति नै असङ्गत हास्यस्पद छ। मलाई लाग्छ यो भन्दा राम्ररी त 12 वर्षको सन्डे स्कुलको विद्यार्थीले अर्थ खुलाउन सक्थे। त्यसको व्याख्यान के हो? त्यो परमेश्वरको आत्माले इतिहास सिकाउँदैन, न त त्यो तथ्य कुनै दिन्छ जुन आफ्नो लागि खन्न सक्नुहुन्छ। अति नै चलाक बुद्धिमान दिमागले मात्र तिनीहरूलाई खन्न सक्छ, तर त्यो अर्थ खुलाइ पूर्ण रूपमा बेग्लै छ। परमेश्वरको आत्माले नै अर्थ खुलाउने काम गर्दछ, र उहाँ मात्र सम्पूर्ण सत्यतामा हामीलाई डोर्याउने, गाइड गर्ने शिक्षक हुनु पर्छ। देख्नलाई हाम्रा आँखा खोलिदिन हामीसँग परमेश्वरको आत्मा हुनै पर्छ, र हामीलाई उहाँको सहायताको माग गर्न भनिएको छ। युहन्ना 16:12-16 प्रभुले भन्नुभयो, तिमीहरूलाई भन्ने मसँग अझ धेरै कुरा छ, तर अहिले तिमीहरू सहन सक्दैनौ। तैपनि जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुनेछ, तब उहाँले सबै सत्यमा तिमीहरूलाई बाटो देखाउनुहुनेछ, किनभने उहाँ आफ्ना तर्फबाट बोल्नुहुन्न, तर जे जे उहाँले सुन्नुहुन्छ ती बोल्नुहुनेछ, औ तिनीहरूलाई अब हुने कुराहरू घोषणा गर्नुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने मबाट नै लिएर तिमीहरूलाई यो घोषणा गर्नुहुनेछ। जे जे पिताका छन् ती सबै मेरा हुन्। यसै कारण मैले भने कि उहाँले मबाट लिएर तिमीहरूलाई घोषणा गर्नुहुनेछ। अलि बेर पछि फेरि तिमीहरू मलाई देख्दैनौ, औ बेर पछि तिमीहरू मलाई देख्दछौ, किनभने म पिता कहाँ जानेछु। यसरी प्रभु येशू भनिरहनु भएको छ कि उहाँको आत्मालाई माग्न, उहाँसँग हामीलाई वा हाम्रो लागि धेरै चिजहरू छन्, र उहाँले पवित्र आत्मा हाम्रा गुरु बन्नलाई पठाउनु भएको छ। फेरि युहन्ना 14:26 उहाँ भन्नुहुन्छ, तर शान्तिदाता अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले नै तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका कुरा जति सम्झना गराउनुहुनेछ। पवित्र आत्मा शिक्षक हुनुहुन्छ, र उहाँ नै हामीलाई सबै सत्यतामा डोर्याउन र गाइड गर्न गुरु हुनै पर्छ। मित्र, यदि तपाईँले मेरो बाइबल अध्ययन कार्यक्रमबाट कहिले केही कुरा सिक्नुभयो भने, यो यस कारणले, यो सानो प्रचारक शिक्षक भएकोले गर्दा होइन, यो यस कारणले सिक्नुभयो किनभने परमेश्वरको आत्माले तपाईँलाई उहाँको वचन खोलिरहनु भएको छ। उहाँले नै तपाईँलाई त्यो वचन सिकाइरहनु भएको छ। म त केवल एक माध्यम मात्र हुँ, तर वास्तविक रूपमा सिकाउने, रहस्यको खोलिदिने त पवित्र आत्मा परमेश्वर स्वयं नै हुनुहुन्छ। त्यसकारण यो पहिलो गाइडलाइन वा निर्देशन हो कि प्रार्थना सहित आरम्भ गर्नुहोस् र परमेश्वरको आत्मा आफ्नो गुरु बन्नलाई विन्ती गर्नुहोस्। विन्ती गर्नुहोस् कि उहाँले नै तपाईँलाई आफ्नो वचनको भेद र रहस्य सिकाउन खोल्दै हुन् अनि निश्चय नै तपाईँले उहाँको आत्माको सहायताद्वारा त्यो परमेश्वरको वचनको भेद र रहस्य सिक्नुहुनेछ र उहाँको सुन्दरता वचनमा पाउनुहुनेछ र उहाँलाई आफ्नो जीवनद्वारा महिमा गर्नुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
हाम्रो बोझहरू सबै बिसाउनु छ कलवरी डाँडेमा, धेरै धेरै आत्माहरू जगाएर जीवन दिलाउनु छ।
प्रिय श्रोता, तपाईँको पत्र नै हाम्रो निम्ति उत्साहको कारण बन्दछ। यदि तपाईँहरू कुनै निराशा अथवा चिन्तामा परिरहनु भएको छ भने त्यतिकै नबस्नुहोस्। आज नै हामीलाई यस ठेगानामा पत्र लेख्नुहोस्। हामी तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल।
फेरि एकपल्ट सुन्नुहोस्।
मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87, सिलगढी 734401। फेरि एकपल्ट सुन्नुहोस्। कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87, सिलगढी 734401। लौ त श्रोता, आजलाई बिदा चाहन्छौँ। अर्को कार्यक्रममा फेरि हामी तपाईँहरूसँग भेट हुनेछौँ। तबसम्मलाई नमस्कार।